नमस्कार, अन्तरसंवादबाट म प्रवीण पोखरेल। विभिन्न विषय र सन्दर्भमा हामी यो समयमा सम्बन्धित व्यक्तिहरूसँग प्रत्यक्ष कुराकानी गर्ने गर्छौं। लोकतन्त्रको प्रमुख आधार आवधिक निर्वाचन पनि हो। पछिल्लो समय निर्वाचन खर्चिलो बन्दै गएको छ, जसकारण आन्तरिक स्रोतले निर्वाचन खर्च धान्न मुस्किल हुने र स्रोतको खोजी गर्नुपर्ने अवस्था आएको पाइएको छ। निर्वाचन खर्च बढ़दै जाँदा निर्वाचन गराउनेलाई मात्र होइन उम्मेद्वारको खर्च पनि बढ़दै गएको स्वयं उम्मेद्वारहरूले नै भन्ने गरेका छन्। यस्तो अवस्थामा पूर्ण समानुपातिक प्रणालीतर्फ जानुपर्ने विचारहरू पनि आएका छन्। आज हामी खर्चिलो बन्दै गएको निर्वाचन प्रणाली, निर्वाचनलाई जवाबदेही र पारदर्शी कसरी बनाउने, निर्वाचन कानून लगायतका विषयमा निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियासँग कुराकानी गर्छौं। सन्दर्भले भोलि निर्वाचन दिवस पनि परेको छ। यति बेला हाम्रो टेलिफोन सम्पर्कमा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाज्यू आइसक्नु भएको छ। प्रमुख आयुक्तज्यू, स्वागत छ यहाँलाई कार्यक्रममा।
धन्यवाद, सबैलाई हार्दिक नमस्कार। र नवौं निर्वाचन दिवसको यो पूर्व सन्ध्यामा म सबैप्रति हार्दिक शुभकामना पनि व्यक्त गर्छु,
जुन चाहिँ भोलि यहाँहरूले मनाउँदै हुनुहुन्छ। अब यसरी 2015 सालदेखि निर्वाचन आयोगले निर्वाचन गराउन थालेको र अहिलेसम्म आइपुग्दा निर्वाचन गराउने सन्दर्भमा निर्वाचन आयोगको परिपक्वताको विकासलाई कसरी हेर्न सकिन्छ?
अब यो निर्वाचनको यो लामो अनुभव, विशेष गरेर यो 15 सालको निर्वाचन र यसपछि 23 सालपछि पञ्चायतकालीन अवस्थामा पनि थुप्रै निर्वाचनहरू भए र अहिले पनि हामी निर्वाचनकै काम गरिराखेका छौँ, त्यसकारण यो लामो हाम्रो अनुभवले संक्षेपमा निर्वाचन आयोग निर्वाचन व्यवस्थापनको काममा व्यावसायिक ढंगले स्वतन्त्र, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गर्न सम्भव छ, सकिन्छ, सक्छ, निर्वाचन आयोग गरिरहेको छ, गर्न सक्छ र गर्नपर्छ भन्ने कुरा प्रमाणित भएको छ र ती प्रत्येक पछिल्ला निर्वाचनहरूले प्रमाणित गर्दै आएका छन्। त्यसकारण म चाहिँ यो अवसरमा यो एउटा चाहिँ साथ, यो छवि, यो विश्वास यो आर्जन गर्नको निम्ति योगदान गर्नुहुने सबै अग्रजहरूप्रति म विशेष आभार प्रकट गर्छु र म स्मरण गर्छु।
अब पछिल्ला निर्वाचनहरू निर्वाचन खर्च चाहिँ एकदम बढ्दै गएको छ, जसका कारण आन्तरिक स्रोतले भ्याउन नसक्ने अवस्था पनि आउन थालेको छ। यो सन्दर्भमा अब यो जसरी खर्चिलो बन्दै गएको छ निर्वाचन प्रणाली, यसबाट चाहिँ अब समयमा आवधिक निर्वाचन हुन नसक्ने हो कि भन्ने चिन्ता चाहिँ एकातिर छँदैछ। अब यसलाई सम्बोधन कसरी गर्ने? अब खर्चिलो बन्दै गइरहेको छ।
सबभन्दा पहिले निर्वाचन व्यवस्थापन खर्च घट्दो क्रममा छ, बढ्दो क्रममा छैन। यो गलत भाष्य, यो गलत सन्देश कसले कसरी प्रवाह गरिराखेको छ, यो अत्यन्त महत्वपूर्ण विषय छ। निर्वाचन गर्नको निम्ति हाम्रा तीन किसिमका खर्चहरू आवश्यक पर्छन्। एउटा निर्वाचन व्यवस्थापन खर्च, जुन निर्वाचन आयोगले सामग्रीदेखि कर्मचारी व्यवस्थापन, मतगणना र नतिजा निकाल्नसम्मको निम्ति खर्च गर्छ, एउटा खर्च त्यो हो। दोस्रो, निर्वाचनको बेलामा विशेष सुरक्षा दिनुपर्छ, त्यो सुरक्षाको निम्ति खर्च हुन्छ। र तेस्रो चाहिँ राजनीतिक दलहरूले उम्मेद्वारहरूले आफ्नो प्रचार प्रसारको निम्ति खर्च गर्छन्, तिनवटा खर्च हुन्छ। ती तिनवटा मध्ये दुईवटा खर्चहरू सरकार र निर्वाचन व्यवस्थापन निकायसँग सम्बन्धित हुन्छन्। पहिलो खर्च निर्वाचन व्यवस्थापनको खर्च, म तपाईँलाई तथ्याङ्क सहित भनौँ, 74 सालमा जति मूल्य थियो, जति दैनिक भ्रमण भत्ता पाइन्थ्यो, जसरी सामग्री आउँथ्यो, त्यति बेर लागेको खर्च भन्दा 79 सालको निर्वाचनको खर्च कम छ। तपाईँले बजाइसक्नु भएको छ, तपाईँले प्रचार गरिसक्नु भएको छ, त्यति बेर झन्नै झन्नै 500 रुपियाँ एक मतदाता बराबर खर्च भएको थियो भने अहिले 280 रुपियाँमा त्यो निर्वाचन सम्पन्न भएको छ। त्यसकारण निर्वाचन व्यवस्थापन खर्च घट्दै छ। सुरक्षाको सन्दर्भमा, सुरक्षा अरू बेला पनि चाहिन्छ, तपाईँले सुरक्षा निकायसँग समन्वय गर्न सक्नुहुन्छ, यो चाहिँ खर्च पनि हाम्रो वृद्धि भएको छैन। अहिले बाहिर चर्चा गरिएको विषय चाहिँ के हो भने, राजनीतिक दल र उम्मेद्वारले निर्वाचनमा प्रचार प्रसार गर्दा मतदाता समक्ष पुग्दा आफ्ना विचार र कार्यक्रमहरू लिएर जाँदा उनीहरूले तोकिएको आचार संहिता पद्धतिलाई भुलेर निर्वाचनलाई दूषित पार्ने ढङ्गले गोप्य रूपमा विभिन्न खर्चहरू गरे भन्ने चर्चा परिचर्चा छ। हामी त्यसलाई निर्वाचन खर्च भनेर भनिराखेका छौँ। त्यो व्यक्तिले निर्वाचनलाई दूषित पार्नको निम्ति मतदानको मत खरिद मतदाताको मत चाहिँ खरिद गर्न सकिन्छ भन्ने गलत ध्येयले गलत आशयले गरेका खर्चहरू हुन्। त्यसलाई निर्वाचनसँग जोडेर निर्वाचन महँगो भयो भनेर व्याख्या गर्नु चाहिँ यो लोकतन्त्र र निर्वाचनप्रतिको उपहास हुन्छ। खराब तत्त्व जहाँ पनि हुन्छन् फेरि, त्यस कारण हामीले खराब तत्त्वको पहिचान गरेर निर्वाचनको स्वच्छता र नागरिकको सार्वभौमिक अधिकार, तपाईँ हाम्रो सार्वभौमिक अधिकार हो नि मतदान गर्ने, के तपाईँ हामी कुनै पनि उम्मेद्वार र राजनीतिक दलको खर्चमा मत हाल्छौँ र हाल्दैनौँ नि, त्यस कारण यो राजनीतिक बिचौलियाहरूले चलाएको गलत हल्ला हो। तथ्याङ्कहरूले यो पुष्टि गर्छन् प्रमाणित गर्छन्।
त्यो भन्दा पनि अब आयोगकै प्रमुख निर्वाचन आयुक्त भइसकेका अघिल्ला प्रमुख आयुक्तहरूबाट यो कुराहरू आएका छन्। अब यो सन्दर्भ यहाँले उल्लेख गर्नुभयो, त्यो खर्च चाहिँ झन् घट्दै गएको छ। अघिल्लो निर्वाचनकै कुरा गर्ने हो भने सरकारले छुट्याएको आयोगलाई दिएको बजेट पूरै खर्च नभएर सरकारलाई नै फिर्ता गरे, यहाँले फिर्ता गर्नुभएको समाचारहरू आइ नै हालेको थियो। अब यो हिसाबमा राजनीतिक दल र उम्मेद्वारहरूले गर्ने खर्च चाहिँ बढेको हो, यहाँले त्यो उल्लेख गर्नुभयो। अब यो सन्दर्भमा अब निर्वाचन चुनौतीहरू चाहिँ के कस्ता छन्, अब चुनौतीहरू पनि बढ्दै गएको भन्ने कुराहरू आएका छन्। अब खर्चको चुनौती त अब यहाँले उल्लेख गरिहाल्नुभयो, अब अन्य चुनौतीहरू के कस्ता छन्। अब अहिलेको सन्दर्भमा संविधान संशोधनको कुरा चलिरहँदा निर्वाचन प्रणाली को विषय पनि संशोधन गर्नुपर्छ भन्ने कुराहरू पनि विषयहरू पनि आइरहेका छन्।
हो, यो वास्तवमा यहाँले निर्वाचन व्यवस्थापनको साङ्गो पाङ्गो एउटा चाहिँ सुधारको जब हामी कुरा गर्छौँ, स्वाभाविक रूपले हामीले अहिले भइराखेको प्रणालीलाई अझै व्यवस्थित र अझै सर्वस्वीकार्य बनाएर प्रक्रियागत सुधार गर्ने एउटा कुरा हुन्छ, र कहिले काहीँ प्रणालीको कारणले पो केही समस्या आएको हो कि भन्ने भयो भने संसारभरि नै संविधान संशोधन गरेर नयाँ प्रणालीहरू स्थापित गर्ने, नयाँ तौर तरिकाहरूबाट निर्वाचन गर्ने पनि हुन्छ। यसको अर्थ के हो भने निर्वाचनको विकल्प छैन, निर्वाचनलाई राम्रो बनाउने हो, लोकतन्त्रलाई अझै मजबुत र संस्थागत र एकदम भाइब्रेन्ट बनाउने हो भन्ने ध्येय हो। यो दृष्टिकोणबाट अहिले पछिल्लो समय हामीले पनि हाम्रा बैठकहरूमा राजनैतिक दलहरूबाट हामीले पनि सुन्ने गरेका छौँ, र अहिले पनि राजनैतिक वृत्तमा यो निर्वाचन प्रणाली संविधान संशोधनका कुराहरू का विषयहरू पनि उठिरहेका छन्। यसो मैले कति मात्रै भन्छु भने हामीले सार्वजनिक खपतको निम्ति कुनै कुरा गर्छौँ वा यथार्थमा आधारित भएर त्यो कुरा गर्छौँ भनेर हामीले हेर्नुपर्छ। निर्वाचन आयोगले पनि यो विषयमा अध्ययन गराएको छ, त मैले भनेको विषय हाम्रा लागि नयाँ होइन, तर अहिले हामीले बडो मेहनत गरेर तपाईँ झन्नै झन्नै भन्नुहुन्छ भने तपाईँ हामीले सँगै भोगेका छौँ, 7-8 वर्षको मेहनतपछि अहिले यो चाहिँ संविधान बन्यो, यो चाहिँ 64 साल पछि संविधान सभाले, यसमा सबैभन्दा धेरै छलफल भएको विषय भनेको पनि हामीलाई थाहा भए अनुसार है, सबभन्दा धेरै छलफल भएको विषय भनेको राज्यको पुनर्संरचनाको विषय, शासकीय स्वरूपको विषय र यो निर्वाचन प्रणालीको विषय थियो। यति मेहनत गरेर हामीले फर्स्ट पास द पोस्ट प्रणाली अर्थात् पहिलो हुने निर्वाचित हुने प्रणाली र समानुपातिक प्रणालीलाई एकै ठाउँमा संयोजन गरेर एउटा लगभग मिश्रित प्रकृतिको हामीले प्रणाली अवलम्बन गऱ्यौँ। राष्ट्राध्यक्षलाई हामीले एउटा चाहिँ संवैधानिक राष्ट्राध्यक्षको रूपमा राख्यौँ र प्रधानमन्त्रीलाई कार्यकारीको रूपमा राख्यौँ। अहिलेको प्रणाली टेन्टेटिभ यति हो। अब यो प्रणाली अन्तर्गत हामीले दुईटा चुनाव अहिले सम्पन्न गरेका छौँ र यो दुईवटा निर्वाचनको पनि बल्ल बल्ल मध्यावधि हुँदैछ। यो 7-8 वर्षको अवधिमा यो प्रणालीको कारणले, यो प्रणालीको कुरा गर्दैछु म है, यो प्रणालीको कारणले हाम्रो सरकार स्थिर भएको हो, यो प्रणालीको कारणले हामीले ल्याउन खोजेको यो समावेशिता र सङ्घीय संरचना कमजोर भएको हो यो निर्वाचन प्रणालीको कारणले, अथवा राजनीतिक दल र उम्मेदवारहरूलाई लोकतान्त्रिक मूल्य मान्यता आचार संहिता एउटा विधि बमोजिम निर्वाचनलाई अगाडि बढाउनको निम्ति यो संविधानले काहीँ कतै बाधा गरेको हो र संक्षेपमा मैले लामो कुरै नगरौँ अहिलेको प्रणाली अन्तर्गत निर्वाचित कुनै पनि जनप्रतिनिधिलाई अहिलेको निर्वाचनको प्रणालीले विकास समृद्धि सुशासन सदाचार जनताको हित राष्ट्रको उन्नति यस्तो नगर्नलाई काहीँ कतै बाधा पुर्याएको छ हामीले खोज्दा काहीँ कतै कुनै भाग कुनै धारा कुनै उपधाराले यो चाहिँ बाधा पुर्याएको देखिएन त्यसकारण मैले त के भन्ने गरेको छु भने यो मेरो बोली मात्रै होइन निर्वाचन आयोगले यो विषयमा मजाले छलफल गरेको छ अध्ययन गरेको छ हामीले निर्वाचन व्यवस्थापनमा सुधार गर्नको निम्ति झन्नै अब चाहिँ यो 20 महिना अगाडि निर्वाचन व्यवस्थापन सम्बन्धी कानुन बनाएका छौँ यही कार्यक्रममा यो कानुनको विषयमा मैले 2 पल्ट त बहसै गरिसकेका छु त्यस कारण हामीले सामान्य सुधारका कुरा गर्न नसक्ने सुधार गर्न नसकिने ठुल्ठुला गरेर कुरा चाहिँ गरेर हिँड्ने जुन हाम्रो प्रवृत्ति छ अझ यसलाई कसैले अन्यथा नठान्नु होला मैले अत्यन्तै विनम्रतापूर्वक सबै व्यक्तित्वहरूप्रति सम्मान प्रकट गर्दै म के भन्छु भने हामी कहाँ एउटै विषयलाई आफू सत्तामा हुँदा आफू शक्तिमा हुँदा एक थोक भन्ने आफू त्योभन्दा बाहिर गइसकेपछि अर्थोक भनेर जनतालाई दिग्भ्रमित पार्ने जुन किसिमको एउटा प्रवृत्ति देखिएको छ यसको कारणले निर्वाचनमा पनि क्वेसन उठेको हो त्यसकारण मैले छोटोमा के भन्छु भने निर्वाचनको प्रणाली फेर्ने भन्दा पनि हाम्रो प्रवृत्ति फेरौँ अहिले धेरै कुरा अहिले गर्न सकिने अवस्था छ संविधानको धारा होइन आफ्नो पारा फेर्नुहोस् भनेर त मैले बैठकमा भन्ने पनि गरेको छु त्यस कारण समस्या छैनन् मैले भनिराखेको होइन संसारका सबै प्रणालीमा समस्या छन् कुनै राम्रा केही राम्रा छन् केही नराम्रा छन् त्यसको आधारबाट राम्रा कुरा ग्रहण गरेर जाने हो र तथापि फेरि मैले यति भनिरहेर संविधान नै फेर्न पाइँदैन प्रणाली फेर्न पाइँदैन यो निर्वाचन आयोग भनिरहेको छैन हामी यति के भनेका छौँ भने यो प्रणालीभित्र प्रक्रियामा सुधार गर्न सकिने कुरा कानुन बनाएर व्यवस्थित गर्न सकिने कुरा राजनीतिक दललाई अझै एकदम चाहिँ गतिलो अझै एकदम चाहिँ जनप्रिय अझै राजनीतिक दलहरूलाई चाहिँ सुशासनयुक्त राजनीतिक दलहरूलाई चाहिँ आन्तरिक लोकतन्त्रले एकदम चाहिँ मजबुत भएको अर्गनाइजेसन बनाउन सकिने सम्भावना त छन् नि त दल पनि त यो चाहिँ यो दलीय प्रणालीमा त दलको व्यवस्थापन पनि त्यत्तिकै महत्त्वपूर्ण हुन्छ त्यसकारण हामीले गर्न सकिने थुप्रै कुराहरू गरौँ प्रणाली फेरियो भने पनि भोलि केही प्रक्रियाभित्र हामीले राम्ररी चुनाव गर्न सक्छौँ नि त्यसकारण अहिले दिगो रूपमा प्रक्रियागत सुधारमा जाउँ भन्ने अहिलेको हाम्रो आह्वान हो अनुरोध हो
त्यसो भए अब जसरी दलहरू विशेष गरी ठूला दलहरूले जुन खालको निर्वाचन प्रणालीलाई प्रणालीका कारण चाहिँ राजनीतिक अस्थिरता बढ्यो त्यसकारण संविधानमै संशोधन गर्नुपर्छ भनेर उनीहरूले भनिरहेका छन् त्यो चाहिँ राजनीतिक दलको आफ्नो अनुकूलता अनुसारको व्याख्या हो
अब मैले यस सम्बन्धी कुनै डकुमेन्ट अध्ययन गरेर तपाईँले यो डकुमेन्ट आएको भए सम्भवतः यो विषयको कार्यक्रम हिजो अस्ति चलाइसक्नुहुन्थ्यो रेडियो नेपाल त त्यति फास्ट छ नि हामीलाई थाहा छ त्यो कुरो त एउटा नयाँ इस्यु आउने बित्तिकै कसैले अध्ययन गरेर अहिलेको प्रणाली यति यति खराबी भयो अब उदाहरणको लागि मैले ठ्याक्क भन्नु अब प्रत्यक्ष निर्वाचित राष्ट्रपति आयो भने यो हुन्छ यति यति फाइदा हुन्छ यति राम्रो हुन्छ मुलुक यति समृद्ध हुन्छ प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री प्रणाली आयो भने यस्तो हुन्छ अथवा अघि तपाईँले सुरुमा भन्दै हुनुहुन्थ्यो समानुपातिक मात्रै गर्यो भने यो फाइदा हुन्छ भनेर हामीले कहीँ कतै अध्ययन गरेको डकुमेन्ट हामीले फेला पारेका छैनौँ त्यसमा पनि मैले छोटो यो प्रसङ्ग उठेकाले म भनौँ संसारभरि यस्ता प्रणालीका धेरै अप्ठ्यारा पनि छन् केही जटिलताहरू पनि छन् हामीले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा एउटा यो चाहिँ अधिनायकवादको उदय भएका विभिन्न उदाहरण पनि देखिराखेका छौँ लोकतान्त्रिक अधिनायकवाद भनौँ न भए चाहिँ निर्वाचित डिक्टेटरका उदाहरण पनि हामीले सुनेका छौँ यो चाहिँ राज्यका संरचना बीचको द्वन्द्व पनि हामीले देखेका छौँ संसारभरिको कुरा अहिले भर्खरै अमेरिकी राष्ट्रपतिको निर्वाचन पछिका ती विविध चरणहरू पनि हामी सुनिराखेका छौँ। त्यसकारण म यसमा हामी के मात्रै भन्छौँ भने, मेरो धारणा के मात्रै हो भने, हाम्रो एउटा भू राजनीतिक अवस्था, हाम्रो आर्थिक सामाजिक अवस्था र हामीले परम्परागत रूपमा मान्दै आएका हाम्रा मूल्य मान्यताहरूलाई कसरी स्थापित गर्न सकिन्छ र हाम्रो लोकतन्त्रलाई समावेशी लोकतन्त्र कसरी बनाउन सकिन्छ। तपाईँ प्रत्यक्ष निर्वाचित प्रणालीले समानुपातिक प्रणालीलाई कसरी आत्मसात गर्न सक्छ, यी विषयको एकदम चाहिँ डिटेल अध्ययन नगरिकन वात्तै म यो प्रणालीमा गयो भने राम्रो हुन्छ भनेर कसैले भन्यो भने त्यो सार्वजनिक खपतको विषय मात्रै हुन्छ। हामी एउटा शब्द प्रयोग गरिन्छ नि, यो लोकरिज्याइका लागि बोल्ने भनेर, अब यसो यति बोलिदिएदेखि यहाँ चाहिँ हुन्थ्यो कि भन्ने ढङ्गले भनेको हुन्छ। त्यस कारण टु दि आम सहमतिमा आज म हामी निर्वाचन आयोग त के भन्छ भने, भोलि प्रणालीगत झन्झटको कारणले निर्वाचन गर्न कठिन हुन सक्छ, त्यस कारण यसमा पनि आम सहमतिको वातावरण तयार गरेर जान सकिन्छ, जान सकिँदैन भनेकै होइन, तर भनेको के भने जान सकिने, जस्तो प्रक्रिया सुधार गर्न, कानुन सुधार गर्न त अहिल्यै सकिन्छ, तत्काल सकिन्छ भने सुधार गर्न सकिने कुरालाई पछाडि धकेलेर सुधार गर्न नसकिने कुराको बहस चलाउनु चाहिँ त्यति सान्दर्भिक हुँदैन भन्ने मात्रै हाम्रो धारणा हो।
रेडियो नेपालबाट अन्तरसंवाद कार्यक्रम सुन्दै हुनुहुन्छ। आजको अन्तरसंवादमा हामी निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियासँग कुराकानी गरिरहेका छौं। निर्वाचन प्रक्रिया, निर्वाचनलाई जवाबदेही र पारदर्शी बनाउनका लागि आयोगले गरिरहेका कामहरू लगायतका सन्दर्भ जोडेर उहाँसँग कुराकानी गरिरहेका छौं। सन्दर्भ भोलि निर्वाचन दिवस पनि परेको छ। अब यति बेला कुरा गर्ने हो भने करिब 60 लाख नेपालीहरू नेपाल बाहिर छन् र तिनीहरूलाई पनि मताधिकार दिनुपर्छ भनेर सरकारले पनि भनेको छ, आयोग सम्बद्ध पक्षहरूले पनि ती विषयहरू उठाइ नै रहेका छन्। तथापि ती नेपालीहरू मताधिकारबाट वञ्चित भएका छन्, उनीहरूले पनि मताधिकार पाउनुपर्छ भन्ने मान्यता हो र आयोग चाहिँ मताधिकार भएका नागरिकहरू चाहिँ सबै नागरिकले चाहिँ मताधिकारको उपयोग गर्न पाउनुपर्छ भन्ने ध्येय पनि आएको रहेको छ। यो सन्दर्भमा अब यहाँले पनि पटक पटक बोलिँदै रहनु भएको थियो, विदेशमा रहेका जुन मतदाताहरू छन्, नागरिकहरू छन्, उनीहरूको मताधिकारको विषयमा
हजुर हजुर, अब यसमा अहिले दुईटा कुरा मैले भनौँ। एउटा मताधिकारको कुरा गरिरहँदा सबभन्दा पहिले संसारभरिको अभ्यास हो यो मतदाता नामावलीमा नाम दर्ता गर्नुपर्छ। हामी कहाँ मतदाता नामावलीमा नाम दर्ता गर्ने जुन प्रणाली छ, अहिले हामीले जो जहाँ बसेर पनि गर्न सक्ने भनेर व्यवस्था त गरेका छौँ, यसलाई दुईटा कुरामा सुधार गर्नुपर्छ भन्दा आयोगले कार्यविधि पनि बनाएको छ, आगामी ऐनमा यो कुरो उठाएको छ। एउटा, अब गाउँपालिका र नगरपालिकाहरूबाटै त्यही मतदाताले नाम दर्ता गर्न सक्ने र ओडा ओडामा गएर मतदाता नामले नाम दर्ता गर्न सक्ने प्रणाली स्थापित गर्नुपर्छ। हामीले यो प्रक्रिया प्रारम्भ गरिसक्यौँ। त्यसै गरी विदेशमा बस्ने नागरिकको पनि सबैको नाम नहुन पनि त सक्छ नि, होइन, नाम नभई त मतदान गर्न सकिँदैन। त्यसकारण विदेश स्थित हाम्रा विभिन्न जति चाहिँ दूतावासहरू छन्, अरू नियोगहरू छन्, त्यो मार्फत मतदाता नावली दर्ता गर्न सहजीकरण गर्नुपर्छ भन्ने एउटा हामीले व्यवस्था गरेका छौँ। यी कानुनी व्यवस्था भइसकेका कुरा हुन्, ऐनले यसलाई थप प्रष्ट पार्छन्। दोस्रो, मतदानको विषय, मतदान गर्नु भनेको राज्यप्रतिको स्वामित्व बोध हुनु हो। त्यसकारण त्यो राज्यप्रतिको स्वामित्व बोध त नागरिक जहाँ भए पनि हुनुपर्छ नि। त्यो अर्थमा पहिलो कुरो, देशभित्रका मतदाता, सबै मतदातालाई कसरी मतदान गराउने भन्ने विषय हुन्छ। संसारभरि अग्रिम मतदानको व्यवस्था गरेर, हुलाक मार्फत मतदानको व्यवस्था गरेर, देशभित्र आफ्नो मतदान केन्द्रमा मतदानको दिन पुग्न नसक्ने, प्रवीणजी पनि पुग्न सक्नु भएको छैन, तपाईँ पनि मलाई लाग्छ निर्वाचनको बेलामा यहाँ कार्यक्रम चलाएर बस्नुभयो होला, तपाईँले चाहिँ भोट हाल्नु पर्दैन, म जान जाइने होला यहाँको कामले, मैले हाल्न पर्दैन भने जस्तो, जो जहाँ छ त्यहीँबाट मतदान गर्न पाउनुपर्छ देशभित्रका नागरिकले भन्ने गरी हामीले एउटा अग्रिम मतदानको व्यवस्था, उसको इच्छा अनुसारको ठाउँबाट, ऊ जहाँ पुग्छ त्यो ठाउँबाट मतदान गर्न दिने भन्ने पनि यो प्रावधानलाई अगाडि राखेका छौँ। यो त्यति अप्ठ्यारो विषय होइन, त्यसलाई सहजतापूर्वक गर्न सकिन्छ। र त्यसै गरी हाम्रो कानुनले, अहिलेको कानुन विदेशमा बस्ने नेपालीहरूलाई मतदान गर्ने अधिकार अहिलेको कानुनले दिँदैन, यो क्लियरै छ। अब हामी नयाँ कानुन निर्माण गर्ने प्रक्रियामै छौँ, यो छलफलमै गएको छ। र विदेशमा बस्ने नेपाली होला, अहिले तपाईँ संसारभरि जो जहाँ छ त्यहीँबाट मतदान गर्न दिन्छु भनेर भन्नु अलि महत्वाकांक्षी विषय होला। यसलाई प्रक्रियागत ढङ्गले मिलाउँदै म जहाँ भए पनि म नेपाली नागरिक हुँ, म नेपाली मतदाता हुँ, मैले मतदान गर्न पाउँछु भन्ने अनुभूति दिने गरी काम गर्ने व्यवस्था सहित हामी कानून अगाडि बढाएका छौँ। यसमा निर्वाचन आयोग सकारात्मक।
अब प्रमुख आयुक्तजी, हामी कुराकानीको अन्त्य अन्त्यतिर पनि आइपुगेका छौँ। अब दलहरूले मिशन 84 भनेर शुरू गरेको एक वर्षभन्दा बढ़ी भइसक्यो, 2084 निर्वाचन गर्ने दायित्व निर्वाचन आयोग समक्ष यो आवधिक हिसाबमा पनि छ। अब यस विषयमा पनि अब स्थानीय तह गरेर त्यसपछि संघ र प्रदेशको निर्वाचन एकै दिन गरेको अघिल्लो चोटिको अनुभव छ। अब अहिले चाहिँ यो अगाडि पछाडि कुन गर्ने भन्ने सन्दर्भमा दलका नेताहरूबाट विभिन्न धारणाहरू आइरहेका छन्। अब यो हिसाबमा चाहिँ अब आगामी मिशन यो 2084 निर्वाचन र त्यसमा चाहिँ जुन खालको तीन तहको निर्वाचन गराउने दायित्व यहाँहरूसँग छ, त्यो सन्दर्भमा चाहिँ अलिकति स्पष्ट गरिदिनुहोस् न।
अब यसमा चाहिँ अहिले हामीले आगामी निर्वाचन कहिले हुनेछ भनेर निर्वाचनको मिति नै कानूनमा तोक्ने गरी, अब यो निर्वाचनको मिति सरकारले तोक्छ आयोगले तोक्छ भन्ने होइन, जसरी हाम्रो बजेट यति गते आउँछ भनेर प्रष्ट कानूनमा व्यवस्था छ, त्यसै गरी सबै तहका निर्वाचन कहिले हुन्छन् भनेर क्लियर गर्ने गरी अगाडि बढाएका छौँ, यो निर्णय होला, त्यस कारण मितिको विषयमा समस्या भएन। जहाँसम्म यो चाहिँ कुन अगाडि र कुन पछाडि गर्ने भन्ने विषय चाहिँ यो संविधानसँग जोडिएको विषय छ। हाम्रो संविधानले निर्वाचित भएको मितिले 5 वर्षसम्म उसको चाहिँ परावधि हुने भन्ने व्यवस्था गरेपछि 6 महिना अगाडि हामीले स्थानीय तहको निर्वाचन गरेका छौँ। अब 6 महिना अगाडि नै म्याद सकिन्छ अथवा त्यो 6 महिना पछाडि लाने हो भने त 1 वर्ष म्याद थप्नुपर्ने अवस्था हुन्छ। हामीलाई पनि अब यो निर्वाचन एकैताल गर्दा पनि हुन्छ, अब अहिले हामी त अध्ययन अझ कसरी नै गरिराखेका छौँ भने यो तिनै तहको निर्वाचन एकै दिन गर्दा के हुन्छ, त्यो पो सजिलो हो कि भन्ने पनि अध्ययन गरेका छौँ, किनभने हामीले अरू देशका निर्वाचन पनि हेऱ्यौँ, त्यहाँ सबै तहको निर्वाचन एकैचोटि गर्ने प्रणाली पनि हुँदो रहेछ, त्यसलाई केही समय लाग्ला, केही झन्झट होला, केही अप्ठ्यारो होला, त्यो छुट्टै कुरा हो। हामी कहाँ पनि अब एकैचोटि गर्दा पनि तपाईँको चाहिँ 11 ठाउँमा मतदान गर्नुपर्ने हुन्छ एकजना मतदाताले। मैले अमेरिकाको क्यालिफोर्नियाको चुनाव हेर्दाखेरि 29 ठाउँमा एकजना मतदाताले मतदान गर्नुपर्छ, 29 भोट
दिनुपर्दछ,
त्यो भएको हुनाले गर्न पनि सकिने भएको हुँदा हामी 84 निर्वाचन विगतका निर्वाचन भन्दा अझै प्रभावकारी हुने गरी राजनीतिक दलहरूसँग समेत समन्वय गरेर तयारी गरिराखेका छौँ, सबै कुरा निर्वाचन आयोगको तर्फबाट गर्नुपर्ने काम हुन्छ।
हस् प्रमुख आयुक्तजी, हामीसँग आजको लागि समय यति नै रह्यो, यो समयमा हामीसँग कुराकानीमा रहिदिनु भयो, यहाँलाई धेरै धन्यवाद।
धन्यवाद, नमस्कार।
उहाँ हुनुहुन्थ्यो प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलिया, विशेष गरी निर्वाचनको सवालमा केन्द्रित रहेर हामीले कुराकानी गर्यौं। प्राविधिक साथी उत्तम पाण्डे र राजु थापालाई धन्यवाद। म प्रवीण पोखरेल बिदा हुन्छु, नमस्कार।